الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين جاهدوا فينا لنهدينهم سبلنا وان الله لمع المحسنين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم شور بہت ہے. امریکہ کی ایک ریاست ہے جس کو ٹیکسس کہتے ہیں. بہت بڑی ریاست ہے یہ, کئی ملکوں سے بڑی. اس ریاست کی ایک خاص بات یہ ہے کہ یہ امریکہ میں بہت زیادہ مغرب کی طرف ہے, ویسٹ. تو جب یورپین سیٹلرز امریکہ کے اندر آئے تھے وہ مشرق کی طرف سے تھے, اٹلانٹک اوشن کی طرف سے, ایسٹ کوسٹ جس کو کہتے ہیں. پھر وہ آہستہ آہستہ ویسٹ کی طرف بڑھنے شروع ہوئے, تو ایسٹ کوسٹ سے آگے بڑھے تو جو علاقہ انہوں نے پایا اس کو انہوں نے کہا مڈ ویسٹ, کہ ابھی ویسٹ پورا ہم پہنچے نہیں ہیں تو یہ ابھی ہم آدھے راستے پہ پہنچے ہیں, اس کو مڈ ویسٹ کہا. تو ٹیکسس کو ویسٹ بھی کہتے ہیں, ٹیکسس کو مڈ ویسٹ بھی کہتے ہیں. تو یہاں پر جنگلوں کے اندر ان کو بہت سارے گھوڑے ملے, وائلڈ ہارسز. کتاب میں لکھا ہوا ہے کہ یہ وائلڈ ہارسز اصل میں وائلڈ ہارسز نہیں تھے, اصل میں یہ ڈومیسٹیکیٹڈ ہارسز تھے جو کہ ساؤتھ امریکہ کے جو اسپینش لوگ تھے ان کے پالے ہوئے تھے. لیکن وہ لوگ جب نارتھ کی طرف امریکہ میں آئے تو وہ اپنے ساتھ ان وائلڈ ان ہارسز کو لے کر کے آئے, گھوڑوں کو, جو کہ ان کے پالتو گھوڑے تھے. لیکن یہاں لا کر کے انہوں نے جنگلات میں ان کو چھوڑ دیا. تو جب یہ جنگل میں چلے گئے نا, تو اگرچہ کہ ان کے آباؤ اجداد پالتو تھے, سدھائے ہوئے تھے, لیکن جنگل میں جانے کے بعد یہ پھر سے جنگلی ہو گئے. تو اس وجہ سے اس نسل کو مسٹینگ کہتے ہیں, جس نام کی ایک بہت مشہور گاڑی بھی ہے فورڈ والوں کی بنائی ہوئی, فورڈ مسٹینگ. تو یہ جو گھوڑے ہیں یہ پھر سے جنگلی ہو گئے. تو اب مسٹینگز کے لیے جو ہے وہ پھر وائلڈ ہارسز کا نام استعمال کرتے ہیں, لیکن اصل میں وہ وائلڈ نہیں ہے, یعنی وہ پیدائشی نسلی طور پر وائلڈ نہیں ہے لیکن وائلڈ بن گئے ہیں. تو یہ جو یورپین سیٹلرز امریکہ کے اندر آئے تو انہوں نے ان گھوڑوں کو استعمال میں لانے کی کوشش شروع کری کہ بھئی ان کو اپنے فارمز میں استعمال کریں, ان کو سواری کے لیے استعمال کریں, ان کو سامان ڈھونے کے لیے استعمال کریں. تو انہوں نے ان گھوڑوں کو پھر سدھانے کی کوشش شروع کری, دوبارہ سے ڈومیسٹیسائز کرنے کی کوشش کری. تو اب یہ گھوڑے ڈومیسٹیسائز ہوئے کیسے, اس کے بارے میں ساجز نے بچپن میں ایک دفعہ نیشنل جیوگرافک کا ایک رسالہ پڑھا تھا, تو وہاں پر تصویروں کے ساتھ نا انہوں نے یہ بات دکھائی ہوئی تھی کہ یہ گھوڑے کیسے کاؤبوائز ڈومیسٹیسائز کرتے تھے. تو ان کو پہلے اپنے پھندے سے پکڑتے تھے, وہ رسی کا جو پھندا ہوتا ہے اس کو پھینکتے تھے, گردن کے اندر پھنساتے تھے, پھر ان کو کھینچ کر کے لے کر کے آتے تھے. اور یہ اپنے گھروں میں جو ان کے بڑے بڑے پراپرٹیز انہوں نے قبضہ کیا ہوا تھا, جیسے جیسے آتے گئے, کوئی وہاں پہ رہتا تو تھا نہیں سوائے ریڈ انڈینز کے, تو ریڈ انڈینز کو تو ویسے ہی مار مار کے ختم کر دیا یا ان کو اور بھی زیادہ جو ہے وہ محدود کر دیا ان کی خاص کالونیز کے اندر, خاص جگہوں کے اندر, اور باقی سارا کا سارا ملک جو ہے وہ اپنے قبضے میں. تو بہت بڑا ملک ہے یہ, یونائٹڈ اسٹیٹس آف امریکا ہے, اس کے علاوہ میکسیکو ہے اور دوسرے بھی اس کے اندر کنٹریز ہیں. تو نہ ختم ہونے والی لینڈ ان کے حوالے. تو اب ان کے جو گھر تھے بہت بڑے بڑے گھر, ٹیکسس میں جا کر کے آپ گھروں کو دیکھیں تو آج بھی بڑے بڑے رینچز لوگوں کی ذاتی ملکیت کے اندر ہیں. تو یہ اپنے گھوڑوں کو ان گھوڑوں کو پکڑ کر کے اپنے رینچ میں لے کر کے آتے تھے. رینچ میں انہوں نے کیا بنایا ہوا ہوتا تھا, لکڑی کے بانس لگا لگا کر کے انہوں نے دیوار کی شکل میں فینسز بنائی ہوئی ہوتی تھیں جو بہت اونچی اونچی ہوتی تھیں. تو اس کے اندر لا کر کے ان گھوڑوں کو چھوڑتے تھے. اب گھوڑا جو ہے وہ یہاں سے باہر نہیں جا سکتا. تو جب اس کے اندر بند کر دیا تو کاؤبوائے آتا تھا اور وہ آ کر کے نا اس کے پاس ایک ہنٹر ہوتا تھا. اچھا یہ جو گھوڑا ہے وائلڈ ہارس, اس کا معاملہ یہ ہوتا ہے کہ یہ جب جنگل میں رہتا ہے تو اپنی من مرضی کی زندگی گزارتا ہے. کوئی اس کو کوئی کہنے والا نہیں ہوتا, کوئی اس سے کام لینے والا نہیں ہوتا, کسی کی بات نہیں مانتا. یہ عام گھوڑے کی طرح نہیں ہوتا بلکہ بالکل ہی سر پھرا گھوڑا ہوتا ہے. اس کے اوپر ہاتھ رکھنا بھی مشکل ہوتا ہے, کوئی اس کے قریب بھی نہیں جا سکتا کیونکہ یہ انسانوں سے مانوس نہیں ہے. اس کے اوپر بیٹھنا تو دور کی بات, کوئی اس کو چھو بھی نہیں سکتا. اگر کوئی اس کے اوپر بیٹھنے کی کوشش کرے تو یہ ایسے لاتیں مارتا ہے اور ایسے جمپس لگاتا ہے کہ یہ اپنی پیٹ کے اوپر سے اس رائڈر کو نیچے ہی گرا دے, پھینک دے نیچے. تو جو بہت زیادہ ٹرینڈ قسم کے ہارس مین ہوتے ہیں وہ کوشش کرتے ہیں ان کے اوپر بیٹھنے کی, لیکن گھوڑا جو ہوتا ہے وہ تھوڑی دیر میں ان کو بھی گرا دیتا ہے. لیکن چونکہ یہ ٹرینڈ ہوتے ہیں تو اس وجہ سے ان کو چوٹ ووٹ نہیں لگتی, یہ بچ جاتے ہیں. ورنہ کوئی عام آدمی اگر گھوڑے کے اوپر سے گرے تو اس کی تو گردن ٹوٹے, وہ ادھر ہی مر کے ختم ہو جائے. تو یہ جو گھوڑا جنگل میں رہتا ہے تو یہ اپنی مرضی کی زندگی گزارتا ہے, جو چاہتا ہے کھاتا ہے, جو چاہتا ہے پیتا ہے, جو چاہتا ہے کرتا ہے, اور کوئی ہوتا ہی نہیں ہے جو کہ اس کی ڈسپلن کرے. تو جب اس کو پکڑ کر کے یہ لے کر کے آتے ہیں نا اپنے رینچ کے اندر, تو اب اس کا مقصد یہ ہوتا ہے کہ اس کو اس کے اوپر جو ہے وہ سیڈل کو ڈالے. سیڈل وہ سیٹ ہوتی ہے جو بہت بھاری ہوتی ہے, جس کے اوپر بیسیکلی رائڈر نے بیٹھنا ہوتا ہے, زین جس کو کہتے ہیں اردو کے اندر. تو زین ڈالنے سے پہلے اس کو اس گھوڑے کو تیار کرنا ہوتا ہے کہ یہ زین کو قبول کرنے والا بن جائے, کیونکہ یہ تو کوئی بوجھ برداشت کرنے کے لیے تیار ہی نہیں ہے, یہ تو مارنے کے لیے آمادہ ہوتا ہے. تو اب یہ جو کاؤبوائے ہوتا ہے یہ اس کو اپنے رینچ کے اندر بھگاتا ہے. اس کے ہاتھ میں ایک ہنٹر ہوتا ہے, وپ ہوتی ہے, لمبی سی وپ ہوتی ہے. یہ اس وپ کے ذریعے سے نا کوشش کرتا ہے کہ جیسے اس کو ڈرائے. مارتا نہیں ہے یا مارنے کی کوشش کرتا ہے, ڈرانے کی کوشش کرتا ہے. تو وہ گھوڑا جو ہے پھر رینچ کے اندر بھاگنا شروع کرتا ہے, لیکن بھاگتے بھاگتے وہ کہیں باہر نہیں نکل سکتا کیونکہ اس کے دروازے بند ہیں اور اس کی دیواریں اونچی ہیں. تو اس کو بھگاتا ہے, کبھی ایسے بھگاتا ہے کلاک وائز, پھر اس کے بعد اس کو اینٹی کلاک وائز بھگاتا ہے, پھر اس کو جو بھاگنے کا سرکل ہوتا ہے اس کو کسی طرح سے چھوٹا کرنے کی کوشش کرتا ہے کہ یہ لمبے سرکل میں بھاگنے کے بجائے چھوٹے سرکل میں بھاگے. اور اس طریقے سے بھگاتے بھگاتے یہ اس کو مائلز کے حساب سے بھگاتا ہے, اندازہ ایک ہوتا ہے کہ اس نے اتنے مائل بھاگنا ہے. تو یہ جو اتنا زیادہ بھاگتا ہے نا یہ گھوڑا, تو اس گھوڑے کو اللہ تعالیٰ نے بڑا سٹیمنا دیا ہوتا ہے, بڑی طاقت ہوتی ہے گھوڑے کے اندر, یہ تھکتا نہیں اتنی آسانی سے. لیکن یہ کاؤبوائے اس کو اتنا تھکاتا ہے, اتنا تھکاتا ہے کہ بالآخر یہ گھوڑا تھک کر چور ہو جاتا ہے اور یہ کھڑا ہو جاتا ہے, ہانپنا شروع ہو جاتا ہے, پسینے سے شرابور ہو جاتا ہے. اس کو کہتے ہیں بریکنگ دا ہارس, گھوڑے کو مارنا, بریک کرنا. مارنے سے مراد جان لے لینا نہیں بلکہ اس کو توڑنا. تو یہ اتنا تھک کر کے جب کھڑا ہو جاتا ہے نا, تو اس کے بعد یہ جو کاؤبوائے ہے یہ اس کے قریب آتا تھا. یہ پہلے زمانے کی بات ہے ویسے, اب اتنا ہی کرتے نہیں ہیں اس طریقے سے. تو قریب آتا تھا, اس کے اوپر ہاتھ پھیرتا تھا, اس کو چمکارتا تھا اور آہستہ آہستہ اس کو مانوس کرتا تھا اور پھر اس کی ناک کے اندر نکیل ڈالتا تھا. اور اس کے لیے جب تیار ہو جاتا تھا تو اس کے بعد پھر اس کے اوپر وہ زین کستا تھا. वो सैडल डालता था। अब ये घोड़ा इतना छक चुका होता है कि ये उस सैडल को उठा करके फेंक नहीं सकता, बल्कि शराफत से उसको अपने ऊपर कबूल कर लेता है। जब एक दफा सैडल भी उसके ऊपर पड़ गई और उसके नाक के अंदर वो नकील भी लग गई, तो अब ये हॉर्समैन जो होता है काउबॉय, ये उसके ऊपर सवारी करता है और सवारी करके फिर इसको अपने काम में लेकर के आता है। अब इससे ये काम लेता है। काम लेने का मतलब क्या कि अब इससे ये फायदा हासिल करता है, घर के काम भी करवाता है, बाहर के काम भी करता है। हत्ता के एक जमाना था कि जिस जमाने में ये गाड़ियां इजाद नहीं हुई थी, ये टैंक से इजाद नहीं हुए थे, ये बख्तरबंद गाड़ियां वगैरह सब कुछ नहीं थी, सिर्फ और सिर्फ घोड़े ही मैदान जंग में इस्तेमाल होते थे। और ये मैदान जंग के घोड़े ऐसे वफादार होते थे, ऐसे वफादार होते थे कि सामने से तीरों की बारिश हो रही है, नेजे चल रहे हैं, तलवारें चल रही हैं, और तलवार वाले अक्सर तो घोड़े के ऊपर बैठे हुए सिपाही को शिकार करने से पहले घोड़े को शिकार करते थे, घोड़े की रान के ऊपर तलवार मारते थे ताकि घोड़ा कट के गिरे और फिर उसके ऊपर बैठा हुआ सिपाही गिरे और फिर सिपाही को मारना आसान हो जाए, वरना घोड़े के ऊपर बैठे हुए सिपाही को मारना इतना आसान नहीं होता। तो ये घोड़ा सब कुछ देख रहा होता है लेकिन इसके बावजूद ये मैदान जंग से भागता नहीं है, ये अपने सवार को अबैंडन करके चला नहीं जाता, बल्कि ये जान दे देता है उसके खातिर। और उस घमसान के रन के अंदर ये लगा रहता है, थकता नहीं है, वफादार होता है। और ये कैसा वफादार होता है कि जिस मालिक ने इसको बनाया उसने अपने कुरान अजीम शान में अपने कलाम के अंदर इस वाले घोड़े की कस्में खाई हैं। आम घोड़े की कस्में नहीं खाई हैं, बल्कि मैदान जंग में वफादार रहने वाले घोड़े की कस्में खाई हैं। वल आदियात गबहन फलमूरियात कदहन फलमुगीरात सुबह फअसरन बिही नक़अ फवसतन बिही जमअ। दरमियान में कूद पड़ते हैं ये दुश्मन की सफों के दरमियान में, परवाह नहीं करते किसी चीज की। तो ये जंगली घोड़ा, ये ऐसा वफादार घोड़ा बनता कैसे है, ये बात आपके सामने रखी है। मकसद क्या है इसको बयान करने का? मकसद ये है कि इंसान भी इसी तरह के होते हैं। इंसान जब इस दुनिया में आया था ना, तो वो पालतू इंसान था, अपने परवरदिगार का मानने वाला था। आदम अलैहिस्सलाम, अम्मा हव्वा, गलती बेशक हो गई थी लेकिन जानबूझ करके गलती नहीं करी थी, भूल करके गलती हो गई थी। तो इन जनरल वो अपने परवरदिगार के मानने वाले बंदे थे। जब वो इस दुनिया के अंदर आए तो ये दुनिया का माहौल जो है, इस दुनिया का, ये एक जंगल की मानिंद है। और इस माहौल में उसको, उस इंसान को अपने दुश्मनों से भी वास्ता पड़ता है, जाहिरी दुश्मनों से भी और छुपे हुए दुश्मनों से भी। तो जो छुपा हुआ दुश्मन था शैतान, जो कि इसके साथ साथ इस दुनिया के अंदर उतारा गया था, तो इस दुश्मन ने इसके ऊपर अमल करना शुरू किया। और अगरचे कि इसके वालिदैन, इसके आबाओ अजदाद पालतू थे अपने परवरदिगार के, मानने वाले थे अपने परवरदिगार के, लेकिन इसके बावजूद इनकी औलादें जो हैं वो फिर से जंगली हो गई, बल्कि वो जंगली बन गई और उन्होंने मानना छोड़ दिया। वो मनमर्जी की जिंदगी गुजारना शुरू हो गई, जो चाहती थी वो करती थी। और समझती क्या थी कि हम तो आजाद हैं, हम तो अपनी मर्जी से जिंदगी गुजार रहे हैं, और इससे अच्छी जिंदगी और कौन सी जिंदगी हो सकती है, जो जिंदगी अपने हिसाब से गुजारी जाए, जो खाना है खाओ, जो पीना है पियो, जो करना है करो, जहां जाना है जाओ, किसी की माननी ना पड़े, किसी की सुननी ना पड़े, इससे अच्छी जिंदगी और कौन सी जिंदगी हो सकती है। अगर घोड़ों की जिंदगी में नेकी और बदी का तस्वीर होता तो इसमें इसको भी ऐड कर सकते हैं कि अपनी मर्जी से नेकी करना चाहो तो करो, और अपनी मर्जी से जब नेकी ना करना चाहो तो ना करो, अपनी मर्जी से इबादत करना चाहो तो इबादत करो, अपनी मर्जी से गुनाह करना चाहो तो गुनाह करो। किसी किस्म की कोई पाबंदी नहीं है, कोई रिस्ट्रिक्शन नहीं है। तो ऐसी जिंदगी गुजारने वाले की जिंदगी किससे मुशाबहत रखती है? जंगली घोड़े से। अंदर आ जाए, रास्ता है, यहां पे जगह भी है, थोड़ा थोड़ा अंदर करीब हो जाए। तो ऐसे इंसान की जिंदगी किस घोड़े से मुशाबहत रखती है? जंगली घोड़े से मुशाबहत रखती है। वो जंगली घोड़ा जो अपने जोम के अंदर बड़ी मजे की जिंदगी गुजार रहा होता है, लेकिन वो किसी के काम का नहीं होता, वो किसी के फायदे का नहीं होता, वो सिर्फ अपने जाती जोम के अंदर अपने फायदे का होता है, लेकिन इस घोड़े की भी जिंदगी गुजर रही होती है, इसकी जिंदगी की घड़ी भी टिक 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 कर रही होती है। ये कोई लामहदूद जिंदगी लेकर के नहीं आया होता इस दुनिया के अंदर। एक दिन आएगा जब इस घोड़े की जिंदगी भी खत्म हो जाएगी और ये हमेशा हमेशा के लिए अगले जहान में चला जाएगा। अब दूसरी जिंदगी नहीं मिलने वाली है इसको। इस घोड़े को दोबारा इस दुनिया में नहीं भेजा जाना है कि पहली जिंदगी तुमने जाया कर दी, किसी के काम नहीं आ सके, किसी को फायदा नहीं पहुंचा सके, चलो हम तुम्हें सेकंड चांस दे देते हैं। सेकंड चांस को कोई नहीं मिलने वाला है। एक घोड़ा आया, गया, अब वापस नहीं आएगा। बिल्कुल यही मिसाल उस इंसान की भी होती है जो कि इस दुनिया की जिंदगी में किसी की मान के नहीं चलना चाहता, सुनना नहीं चाहता, बल्कि अपनी मर्जी से काम करना चाहता है, चाहे बुराई करे चाहे अच्छाई करे, अपनी मर्जी से। आई विल टेक माई टाइम, आई विल डू वेन आई थिंक इट्स राइट टू डू, और जब मुझे नहीं समझ में आएगी बात मैं नहीं करूंगा, कोई मुझे कुछ कहे ना सही, कोई मुझे नसीहत करने की कोशिश ना करे, कोई मेरी गलती के ऊपर मेरी इसलाह करने की कोशिश ना करे। मेरे पास भी एक दिमाग है, मुझे भी अल्लाह ने आंखें दी हैं, मैंने भी अंग्रेजी उर्दू पढ़नी सीखी है, किताबें मेरे पास भी हैं, मैं भी इंटरनेट के ऊपर पढ़ सकता हूं, डाउनलोड कर सकता हूं, जो किताब चाहे मैं डाउनलोड कर सकता हूं, बाजार भी सारे के सारे अवेलेबल हैं, मैं खुद से पढ़ूंगा, खुद से समझूंगा, खुद से सुनूंगा और जो जी चाहेगा करूंगा। ऐसा इंसान ये जंगली घोड़े की मानिंद होता है। इसकी जिंदगी कट रही है, गुजर रही है और एक दिन आएगा इसकी जिंदगी खत्म हो जाएगी, लेकिन ये फायदा मंद नहीं बन सकेगा, ये किसी को नफा नहीं पहुंचा सकेगा, बल्कि चूंकि ये जंगली घोड़ा है ना, जंगली घोड़े की मानिंद है, इस वजह से अगर कोई इसको कोई काम लगाएगा भी ना, यानी जैसे राइडर इस जंगली घोड़े के ऊपर बैठता भी है ना, तो क्या होगा, ये उसको गिरा देगा, यानी ये उसको नुकसान पहुंचाएगा। ऐसे जंगली घोड़े को, यानी ऐसे जंगली इंसान को अगर कोई आप जिम्मेदारी भी दे दे ना, कोई अच्छा काम भी लगा दें, तो ये बुरा ही करेगा, ये बुरा करेगा, ये आपके साथ खैर नहीं करेगा, ये आपके साथ बुराई करेगा, ये आपको नुकसान पहुंचाएगा। ऐसे शख्स को अगर आप दीन का काम दे देना, तो ऐसा शख्स जो होता है वो दीन के रास्ते से दीन को इस्तेमाल करते हुए लोगों को गुमराह करेगा, ये दीन ही को इस्तेमाल करेगा, लेकिन लोगों को हिदायत के रास्ते दिखाने के बजाय लोगों को गुमराही का रास्ता दिखाएगा, उल्टा बदगुमान करेगा लोगों को दीन से, बदअकीदा, अकीदे का फसाद पैदा करेगा। जिनके पास इल्म नहीं होता दीन का, वो अकीदे का फसाद पैदा नहीं कर सकते, वो अमल का फसाद पैदा करते हैं। किसी को शराब पे लगा दिया, किसी को जुए पे लगा दिया, किसी को बेहयाई पे लगा दिया, ये अमल का फसाद होता है। और जो इल्म पढ़ लेता है ना किताबों के जरिए से, लेकिन उसकी इस्लाह नहीं हुई होती, उसने अपने आप को किसी के हवाले नहीं किया होता, किसी की बात नहीं मानी होती, अपनी मन मर्जी की जिंदगी गुजार रहा होता है, ये शख्स लोगों को अकीदे के फसाद में मुबतला करता है, जिससे गुनाह नहीं मिलता, ईमान जायल हो जाता है, इंसान काफिर हो जाता है, हमेशा हमेशा के लिए जहन्नुम में जाने का मुस्तहिक बन जाता है। आम आदमी इस फसाद में मुबतला नहीं कर सकता किसी को। तो इस वजह से किसी काम का बनने के लिए, किसी को फायदा पहुंचाने के लिए हमें पहले अपने आप को किसी के हवाले करना पड़ता है, किसी के आगे सर झुकाना पड़ता है। तो इसी वजह से जो हमारे मशायख का सिलसिला है ना, वो बिल्कुल यही काउबॉय वाला सिलसिला है। हम अपने हजरत को देखते हैं, हमें कोई काउबॉय नजर आता है, अल्लाहु अकबर, क्योंकि अभी देख कर आए ना कुछ तो बयान करते हैं, तवज्जुहात डालते हैं, गोया के किसी की गर्दन में फंदा डाल रहे हैं, उसको लेकर के आते हैं अपनी खानकाह के अंदर। खानकाह क्या होती है? शेख के साथ राबता, शेख के साथ ताल्लुक, इस्लाही राबता। ये किसी इमारत का नाम नहीं है, ये किसी मदरसे का नाम नहीं है, किसी स्कूल कॉलेज यूनिवर्सिटी का नाम नहीं है, ये शेख की सोहबत का नाम है। तो वहां पर लेकर के आते हैं और फिर इसको काम लगाते हैं, मामूलात लगाते हैं, जी आप ये किया करें, इतना कुरान पढ़ा करें, इतनी तस्बीहात किया करें, इतना मुराकबा किया करें, और आप राबते में रहें, पूछ के काम किया करें। अपनी डेढ़ ईंट की मस्जिद बनाने की बजाय, अपनी छोटी सी अकल इस्तेमाल करने की बजाय आप पूछ लिया करें और जो बताया जाए उसको मान लिया करें, कोशिश किया करें उस पर अमल करने की। तो इस तरीके से बोझ आहिस्ता आहिस्ता उस बंदे के हिसाब से जितनी उसकी कैपेसिटी होती है, आहिस्ता आहिस्ता वो बोझ लेने के काबिल होता है। ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह ताला किसी के ऊपर उसकी वसत से ज्यादा बोझ नहीं डालते। तो चूंकि ये भी अल्लाह का काम कर रहे होते हैं, ये अल्लाह वाले होते हैं, तो इस वजह से ये अल्लाह ताला के इस्तेमाल किए हुए सबब होते हैं इंसान की तरबियत के लिए। तो अल्लाह ताला इनके वास्ते से बंदे के ऊपर उतना ही बोझ डालता है जितना कि वो सह सकता है। तो इस तरीके से बोझ डालते 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 आहिस्ता आहिस्ता इसके नफ्स की इस्लाह होती है, इसकी तरबियत होती है, और तरबियत होने के बाद जब ये इसका नफ्स मर जाता है तो फिर इसके ऊपर दीन के काम का बोझ डाला जाता है। इसके बाद, इससे पहले नहीं। तरबियत होती क्या है? तरबियत तालीम को नहीं कहते, ये एक अलग चीज है। तालीम, तालीम का मतलब होता है आप किताब से कोई चीज पढ़ लें, आप बयान से कोई चीज सुन लें, ये वन वे ट्रैफिक होती है जो ऑडियो की शक्ल में आ रही है या विजुअल की शक्ल में आ रही है, चाहे यूट्यूब की वीडियो क्यों ना हो, वो वन वे ट्रैफिक है। ये बंदा जो देख रहा है वो सुन रहा है, वो समझ रहा है, अपने हिसाब से समझ रहा है, उसकी नॉलेज में इजाफा हो रहा है, उसके इल्म में इजाफा हो रहा है, सही हो रहा है या गलत हो रहा है ये तालीम नहीं होती, इजाफा हो रहा है बस, इल्म बढ़ रहा है इसका, सही या गलत। याद रखें, सही या गलत दोनों तालीम में शामिल है। जरूरी नहीं है सही चीज जो है सिर्फ वो होगी तब तालीम होगी, गलत होगी तो तालीम नहीं होगी। तालीम गलत भी होती है और तालीम सही भी होती है। तो तालीम इसको कहते हैं। तरबियत वन वे नहीं होती, तरबियत टू वे होती है कि जो चीज सुनी अब उसको चेक भी किया कि भाई जो कहना चाह रहे थे वो समझ में भी आ रही है कि नहीं आ रही है, उल्टा तो नहीं समझ रहे आप, गलती की इस्लाह, गलत सोच की इस्लाह, गलत अंडरस्टैंडिंग की इस्लाह, गलत अमल की इस्लाह, ये क्यों किया, ऐसे नहीं करना था, ऐसे करने की बजाय इससे बेहतर तरीके से भी किया जा सकता था, ये टू वे ट्रैफिक कहलाती है, इसको कहते हैं तरबियत। लेकिन हमारे यहां इस तरबियत की भी ना, पहली बात तो तकरीबन ये तरबियत का कॉन्सेप्ट हमारे मुआशरे से खत्म हो गया, तकरीबन सिर्फ तालीम रह गई है जो कि स्कूलों के अंदर शुरू हो जाती है 2.5 साल की उम्र से, वहां से वो अलिफ बा ता ए बी सी डी वो शुरू करते हैं और ये चलती रहती है पीएचडी तक। किसी ने 2 PhD किए, किसी ने 3 PhD, किसी ने 4 PhD के, ऐसे ऐसे भी मिल जाएंगे 5 PhD करने वाले भी। ये सब क्या है? ये सब तालीम है। तो तरबियत क्या होती है इसका किसी को पता ही नहीं, किसी की फिक्र नहीं इसकी तरफ, बहुत कम कोई तरबियत भी कर रहा होता है। लेकिन जो तरबियत को समझते भी हैं तो उनके नजदीक भी तरबियत क्या, कुछ जरा सलीके से काम कर लेना, कुछ काम करने के तरीका आ जाना। जैसे मिसाल के तौर पर बच्चों की तरबियत करते हैं तो कहते हैं जी कि बच्चों को, जो अंग्रेज के गुलाम जरा ज्यादा थे तो वो चमचे कांटे से खाना खाना आ जाए, इसको तरबियत कहते हैं। किस हाथ में फोर्क को पकड़ना है, किस हाथ में स्पून को पकड़ना है और किस तरह से काटना है, किस चीज को मुंह में डालना है। अब बेशक गोरा जो है वो उल्टे हाथ से मुंह में डालता है तो ये भी उल्टे हाथ से मुंह में डालना सिखाएंगे। या तरबियत ये है कि जी घर के अंदर कुछ सलीके से सफाई वफाई कर लेना, सुबह को उठे हैं तो बिस्तर की चादर को तय कर देना, ये तरबियत है। चप्पलों को सलीके से रख देना, ये तरबियत है। पानी पेश कर देने का तरीका आ जाना, ये तरबियत है। बस इससे ज्यादा तरबियत नहीं। यानी जो तरबियत को समझते भी हैं कि हां ये होनी चाहिए, वो भी इसी हद तक। लेकिन हम जिस तरबियत की बात कर रहे हैं वो इससे आगे बढ़ करके, कि जिसके बाद इंसान दूसरों को सही मानों में असल फायदा पहुंचाने के काबिल होता है। वो तरबियत क्या होती है? वो नफ्स की इस्लाह होती है, वो इंसान की अनानियत का मिट जाना, उसके तकब्बुर का, उसकी खुदपसंदी का, उसकी मैं का मिट जाना। यानी अब वो जो काम करे अल्लाह की रजा के लिए करे, उसको अच्छा लगता है, उसको नेकी लगती है, इस वजह से नहीं करे बल्कि खालिसतन अल्लाह की रजा के लिए करे। जिनकी मानने का अल्लाह ताला ने हुक्म दिया है उनकी माने। यह होता है मैं मिटने का, अपने हिसाब से नहीं। तो जब इंसान ऐसा करता है ना तो फिर वो इस काबिल होता है कि उसके ऊपर सही मानों में दीन की जिम्मेदारी डाली जाए। अब ये दीन का बोझ जो कि सबसे बड़ा बोझ है उसको उठाने के लिए तैयार हो जाता है और अब ये सही मानों में लोगों को दीन का फायदा पहुंचाता है। दीन का फायदा क्या है? आखिरत का फायदा, अल्लाह ताला से जुड़ना, अपने गुनाहों पर नादिम और शर्मिंदा होना, अल्लाह की खशियत का हासिल हो जाना, अल्लाह ताला की मोहब्बत का दिल के अंदर पैदा हो जाना। यह है दीन का फायदा, यह है आखिरत का फायदा। सिर्फ एक खास अंदाज में बाल उगा लेना या लिबास पहन लेना या किसी तरीके से उठना बैठना शुरू कर देना, फकत यह दीन का फायदा नहीं है। तो जो मशायख का तरीका है ना तरबियत का, यह वो तरीका है जो कि अंबिया अलैहिस्सलाम का तरीका था, कि जिसके जरिए से वो बंदों को तैयार करते थे कि उनकी सारी की सारी ख्वाहिशात, उनकी सारी की सारी तमन्नाएं वो अल्लाह रब्बुल इज्जत के लिए हो जाती थी। और वो डायरेक्शंस वो हासिल किससे करते थे? वो डायरेक्शंस यानी अंबिया अलैहिस्सलाम तो जिब्राइल अलैहिस्सलाम के वास्ते से डायरेक्शंस हासिल करते थे, लेकिन अंबिया के जो तरबियत याफ्ता लोग थे सहाबा कराम, वो अंबिया से ये तफसीलात हासिल करते थे कि जी मैंने अल्लाह को राजी कैसे करना है, आप बताएं। वाकई हुदैबिया हम पढ़ रहे हैं सूरह फतह की तफसीर के अंदर, तो उसके अंदर क्या है कि सहाबा कराम चाहते थे कि दीन सरबुलंद हो जाए, दीन को कामयाबी हासिल हो जाए। जब वो नबी अलैहिस्सलाम की ख्वाब को सुन करके मक्का मुकर्रमा पहुंच गए थे उमरा करने के लिए आप सल्लल्लाहु अलैहि वसल्लम के साथ, तो ख्वाहिशात उनकी कोई बुरी ख्वाहिशात नहीं थी, इंतहाई अच्छी ख्वाहिशात थी, दीन की सब बुलंदी चाहते थे और काफिरों के सामने गलबा चाहते थे, मुसलमानों का, नबी अलैहिस्सलाम का गलबा, क्योंकि वह सब नबी अलैहिस्सलाम के पीछे थे, अपना जाती गलबा नहीं चाहते थे, नबी अलैहिस्सलाम का गलबा चाहते थे। लेकिन वाकया क्या पेश आया कि अल्लाह ताला ने मना फरमा दिया नबी अलैहिस्सलाम के वास्ते से, आप ससुर फरमा दिया नहीं, हम इस वक्त वापस चले जाएंगे, हम उमरा नहीं करेंगे, हम इन काफिरों से दब के सुलह करेंगे, जो इनकी शरायत होंगी उन शरायत को हम मान लेंगे, हत्ता के नबी अलैहिस्सलाम ने अपना नाम तक मिटा दिया कि जब अली रज़ी अल्लाह ताला अन्हु ने उस सुलहनामे के ऊपर मुहम्मदुर रसूलुल्लाह लिख दिया था तो काफिरों की तरफ से जो सुहेल आया था उसने कहा था कि नहीं, हम तो इनको मानते ही नहीं है कि ये रसूलुल्लाह हैं, अगर रसूलुल्लाह मान लेते तो झगड़ा ही सारा का सारा खत्म हो जाता, तो मिटाओ इस नाम को और लिखो मोहम्मद बिन अब्दुल्लाह, अब्दुल्लाह का बेटा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो इस चीज को भी नबी अलैहिस्सलाम ने कबूल फरमा लिया क्योंकि अल्लाह ताला का हुक्म हो चुका था कि ऐसे ही करना है। सहाबा कराम ने इसको भी बर्दाश्त कर लिया, हालांकि दिल के अंदर इतनी तमन्नाएं थी, इतने जज्बात थे, मुश्किल बेशक हुई उनको क्योंकि थे तो वो इंसान, कोई रोबोट्स नहीं थे, कोई पत्थर के बने हुए नहीं थे, तो जज्बात उनके अंदर भी थे, सोच उनके अंदर भी थी, हर एक के पास एक दिमाग था, हर एक के पास एक दिल था, लेकिन अपने आप को दबाया, अपने आप को रोका इसके ऊपर, और नबी अलैहिस्सलाम की जो भी बात थी, जैसी भी थी, अपनी मर्जी के खिलाफ थी, हत्ता के बजाहिर दीन के खिलाफ नजर आ रही थी, दीन का गलबा जो है यहां पे कॉम्प्रोमाइज हो रहा था, हक कॉम्प्रोमाइज हो रहा था, हक को शिकस्त हो रही थी, लेकिन हक होता क्या है, ये वो होता है जो कि ऊपर वाला कहे कि हक है, ये नहीं कि मैं कह रहा हूं कि ये हक है तो इस वजह से ये हक है। तो सहाबा ने इस उसूल को सामने रखा कि हम जो कह रहे हैं कि जो हक है वो हक नहीं है, बल्कि अल्लाह के रसूल जो कह रहे हैं वो हक है, वही हक है, सुपुर्द कर दिया अपने आप को। तो इसको तरबियत कहते हैं, इसको मैं का मर जाना कहते हैं। 1400 सहाबा के अंदर एक भी ऐसा नहीं था जिसने बगावत करी हो, जिसने उन सफों को छोड़ करके जो है वो कहीं और चला गया हो कि जी बस बहुत हो गया, अब मुझसे बर्दाश्त नहीं होता, एक भी ऐसा नहीं था। तो ये वो लोग थे कि जिनके लिए दुनिया के अंदर जन्नत की बशारतें आई, जन्नत के अंदर आला तरीन मुकामात इनको मिल गए। क्यों मिल गए? इस वजह से, ये नहीं कि चढ़ दौड़े और मारना पीटना शुरू कर दिया, हमला कर दिया काफिरों के ऊपर, नहीं छोड़ेंगे तुमको, तुम तो ऐसे हो, लात और मनात की पूजा करते हो, तुम तो ये गंदी हरकत करते हो, तुमने तो इतने जुल्म किए हैं, तुमने तो उतना ये किया है वो किया है, इस किस्म की हरकतें नहीं करी, कुछ भी नहीं किया। डिसिप्लिन, सेल्फ डिसिप्लिन नहीं, लीडर का डिसिप्लिन, जो लीडर था उसकी बात मान करके चले। तो अब ये सहाबा ऐसे बन गए कि सितारों की मानिंद, नबी सल्लल्लाहु अलैहि वसल्लम मेरे सहाबा सितारों की मानिंद है, तुम जिसकी भी इत्तबा करोगे तुम कामयाब हो जाओगे। अब सारी इंसानियत के लिए ये सहाबा जो है वो ईमान का मेयार बन गए कि अगर तुम ईमान लाओगे जैसे ये ईमान लेकर के आए तब तुम हिदायत पर होगे। ऐसे ही नहीं बन गए, ये मेयारे ईमान, मेयारे हिदायत, हर एक इनके दरमियान फायदा मंद बन गया, नुकसानदेह कोई भी नहीं बना, कोई एक सहाबी ऐसा नहीं है जिसकी वजह से इंसानों को नुकसान पहुंचाओ, आखरत का नुकसान, किसी एक से किसी भी ऐसा नहीं हुआ। तो यही तरीका है कि जिसके जरिए से दीन का काम अव्वल रोज से शुरू हुआ है और आखिर तक यही तरीका होगा दीन के काम का। बंदे की इस्लाह नहीं हुई हो, बंदे को सही गलत का कुछ पता ना हो, हक क्या होता है हक क्या नहीं होता, नफ्स का गुलाम, अब वो दीन का काम शुरू करेगा तो क्या होगा? वही होगा जो कि होता है, शर फैलाते हैं, खाली अपनी पार्टी बाजियां शुरू कर देते हैं, बजाहिर थोड़ा थोड़ा सा दीन का काम हो रहा होता है, लोग खुश हो रहे होते हैं, आजी दीन का बड़ा काम हो रहा है, लेकिन उल्टा फसाद फैल रहा होता है। हां, खा रहे होते हैं लोग, पेट भर रहा होता है, रूह नहीं भर रही होती। दिल को तकवियत नहीं हासिल हो रही होती, पेट को तकवियत हासिल हो रही होती है, क्योंकि वो बेसिकली एक चैरिटी का काम होता है जो कि बिल गेट्स भी कर रहा है, मेलिंडा गेट्स भी कर रही है बैठ करके, वॉरेन बुफे साहब भी बैठ के कर रहे हैं, जितने बिलियनियर्स हैं दुनिया के अंदर लाखों करोड़ों की चैरिटी करते हैं वो सारे के सारे। तो ये दीन का काम है सिर्फ पेट भरना लोगों का। तो भाई कुछ इस्लाह होगी, कुछ बंदा बनेगा तो फिर रूहानी फायदा पहुंचाएगा ना अगले बंदे को। तो घोड़ों की जिंदगी में हमारे मशायख ने बड़ी तमसीलात, अजीब अजीब। तो ये तो एक ऐसी थी जिसको कि ज्यादा बात नहीं करी जाती इसके ऊपर। एक और तमसील तो और भी ज्यादा मशहूर है, हमारे हजरत का बयान बहुत ज्यादा वायरल भी हुआ है व्हाट्सएप के ऊपर, कि जिसके अंदर हजरत ने दो किस्म के घोड़ों की तशबीह दी है। एक वो घोड़ा होता है कि जो कि घोड़ा घाड़ी के अंदर जुतने वाला घोड़ा होता है, जो कि वजन ढोने वाला घोड़ा होता है, ये सस्ता होता है, इसकी ज्यादा मार्केट के अंदर वैल्यू नहीं होती और इसके खाने पीने का भी ख्याल नहीं रखा जाता, जो मिल गया उसको खिला दिया। काम लेना इससे ज्यादा अहम होता है, लेकिन इसकी अपनी कोई इज्जत नहीं होती इसकी। तो ये जुता रहता है, दिन रात जुता रहता है जिंदगी की गाड़ी के अंदर, इसको सिर्फ कमाने की फिक्र होती है। ये कमाता है थोड़ा बहुत और अपने मालिक को पहुंचा देता है, यानी मालिक की कमाई का सबब बन रहा होता है बस, ज्यादा से ज्यादा। ये कोई इज्जत विज्जत का सबब नहीं बन रहा होता मालिक की। तो ये घोड़े गाड़ी में जुतने वाला घोड़ा होता है, बेशक फायदा पहुंचा रहा है किसी को, ये जंगली घोड़े की मानिंद नहीं है, बेफायदा नहीं है ये, लेकिन बहुत थोड़ा फायदा पहुंचा रहा है। जबकि इसके बिलमुकाबले एक दूसरा घोड़ा होता है जो कि घुड़दौड़ में दौड़ने वाला घोड़ा होता है, रेसिंग हॉर्स होता है। इसके ऊपर मालिक बहुत ज्यादा खर्चा करता है, इसके खाने पीने का ख्याल रखता है, इसके रहन सहन का ख्याल रखता है, इसकी सेहत का ख्याल रखता है, इसके लिए बकायदा क्लिनिक्स का इंतजाम होता है। हम जहां न्यूयॉर्क पे रहते थे तो वहां पे एक बहुत बड़ा उनका एक रेस ट्रैक था, तो वहां जाते हुए देखते थे घोड़े जाते हैं वहां से आते हैं। फिर उन्होंने ना बिल्कुल बराबर में एक बहुत जबरदस्त किस्म का हॉर्स क्लिनिक बनाया था, और हर वक्त वहां के घोड़े जो है क्लिनिक्स में अपना चेकअप करवाने के लिए आते रहते थे, इतना ख्याल रखते थे वो लोग अपने घोड़ों का। क्यों भाई? क्योंकि ये दौड़ में दौड़ने वाले घोड़े हैं, और इनके दौड़ने से अगर ये रेस में अव्वल आ गए, अपने मुखालिफिन को शिकस्त दे दी, तो मालिक की इज्जत अफजाई होगी, मालिक को सिर्फ चंद टके नहीं मिलेंगे बल्कि उसका नाम बुलंद होगा। उसी तरीके से हमारे मशायख फरमाते हैं कि दुनिया में दो इंसानों की दो किस्में होती हैं। एक वो होते हैं जो कि घोड़ा घाड़ी में जुतने वाले घोड़ों की तरह होते हैं, दिन रात उनको सिर्फ खाने की फिक्र होती है, पीने की फिक्र होती है, कमाने की फिक्र होती है, उनकी वैल्यू भी बहुत कम होती है और उनका मालिक उनका कोई खास ख्याल भी नहीं रखता। हां, उसकी जरूरियात पूरी करने की जो जिम्मेदारी दी हुई होती है, जिंदा तो रखना है ना ताकि काम करता रहे, तो जरूरियात पूरी करने की जिम्मेदारी ली हुई है मालिक ने, वो होती रहती है पूरी, इज्जत विज्जत कोई नहीं होती। लेकिन जो मालिक का काम करने वाले, इज्जत का सबब बनने वाले इंसान होते हैं, जो शिर्क से अपने परवरदिगार को बरी करते हैं इंसानों के सामने कि तुम नफ्स और शैतान की परस्तिश करना छोड़ो, तुम दूसरे इंसानों की गुलामी से आजाद हो और एक परवरदिगार की गुलामी में आ जाओ, अपने परवरदिगार का नाम बुलंद करने वाले बन जाओ, ये होते हैं अल्लाह वाले, जो कि इंसानों को अल्लाह ताला से जोड़ने का काम करते हैं। अब इन लोगों को अल्लाह ताला इज्जतें अता फरमाता है, चाहे दुनिया का माल दौलत मिले या ना मिले, कभी वो भी मिल जाता है और नहीं भी मिले तो भी अल्लाह ताला इनको इज्जतें अता फरमाता है। ये मुस्तगनी होते हैं, इनको दूसरों की परवाह नहीं होती, बल्कि दूसरों के दिलों में इनकी मोहब्बत डाल देता है, वो इनकी जरूरियात का ख्याल रखते हैं। तो ये परवरदिगार का मामला होता है उन इंसानों के साथ जो दीन का काम करने वाले लोग होते हैं, जो उसके कुरान की खिदमत करने वाले लोग होते हैं, नबी अलैहिस्सलाम की सुन्नतों को जिंदा करने वाले लोग होते हैं। लेकिन ऐसा बनने के लिए تربیت کے بغیر اور مجاہدوں کے بغیر بات مانے بغیر انسان ایسا بن نہیں سکتا. تو یہ جو طریقہ ہے نا, اس طریقے کو کاش کہ ہم اختیار کر لیں تاکہ ہماری جو یہ مختصر زندگی ہے جو کہ ہر ایک کی طرح گزر رہی ہے, جو اپنی من مرضی کی زندگی گزار رہے ہیں ان کی بھی زندگی گزر رہی ہے, جو دین کا کام کر رہے ہیں ان کی بھی زندگی گزر رہی ہے, جو اپنے دفتر کی خاک چھان چھان کر کے ساری زندگی لگا دیں گے ان کی بھی زندگی گزر جائے گی. زندگی کی مہلت کسی کو زیادہ نہیں ملے گی, نہ دنیا کا کام کرنے والے کی زندگی بڑھ جائے گی نہ دین کا کام کرنے والے کی زندگی بڑھ جائے گی, زندگی اتنی ہی ہے. تو کیا عقل کا یہ تقاضا نہیں ہے کہ ہم اس زندگی کو قیمتی بنا لیں اور اس کو اپنی من مرضی میں گزار کر کے ضائع کرنے کے بجائے اس کو کسی ڈسپلن کا حصہ بنا لیں. ہم بھی ریس میں اول آنے والے گھوڑوں کی طریقے سے بن جائیں, ہم اپنے رب کی دین کی خدمت کرنے والوں میں اس شامل ہو جائیں اور ایسے شامل ہوں کہ ہم اس دین کو فائدہ پہنچانے والے بن جائیں, ایسا نہ ہو کہ ہم اس کے ذریعے سے دین کو الٹا نقصان پہنچانے والے بن جائیں. تو اس کے لیے اپنے نفس کی اصلاح کی فکر کرنی چاہیے, اپنے آپ کو حوالے کرنا پڑتا ہے. اس کو ہمارے مشائخ کی زبان میں سپردگی کہتے ہیں, اس میں 420 نہیں چلتی, مکاری نہیں چلتی, دھوکہ نہیں چلتا, یہ معاملہ خالصتاً پروردگار کے ہاتھ میں. تو کس کو دھوکہ دیں گے؟ پروردگار کو تو دھوکہ نہیں دے سکتے نا, انسانوں کو تو دے سکتے ہیں, انسانوں کا کیا ہے؟ ایک دیوار سامنے آ جائے پیچھے نظر نہیں آتا, ذرا سا شور ہو جائے آواز کان میں نہیں پڑتی, تو انسانوں کا کیا ہے؟ لیکن اللہ تعالیٰ کو تو ساری دنیا کی مخلوق, چاہے انسان ہو, جن ہو, جانور ہو, چوٹیاں ہو, کیڑے مکوڑے ہو, سارے کے سارے ایک ساتھ بولنا شروع کر دیں, لیکن اللہ رب العزت کی سماعت ایسی ہے کہ ان میں سے ایک چوٹی کی بھی آواز اللہ تعالیٰ اتنی ہی صفائی کے ساتھ سنتے ہیں کہ جتنی کہ اگر وہ چوٹی اکیلے بول رہی ہوتی تو سنتے, وہ انسان اکیلا بول رہا ہوتا جب دعا کرتا ہے تو اس وقت جیسی سنتے ہیں, اسی طریقے سے تمام مخلوقات کے درمیان بھی آواز اللہ تعالیٰ سننے کے اوپر قادر ہے. اللہ تعالیٰ اندھیرے میں بھی ویسے دیکھتے ہیں جیسے کہ کوئی روشنی میں دیکھتا ہے, کوئی چیز اللہ تعالیٰ سے چھپی نہیں ہوتی. تو کیوں ہم اپنی زندگی کو ضائع کرتے ہیں؟ گزر گئی اور کب گزر گئی کچھ پتا نہیں, کب گزر جائے گی, ایک لمحہ لگے گا اور ختم. موت ہی تو ایک ایسی چیز ہے کہ جس کے بارے میں 100% شیورٹی ہے کہ اس نے آنا ہے, باقی کسی چیز کے بارے میں شیورٹی نہیں ہے کہ وہ آئے گی کہ نہیں آئے گی, وہ ملے گی کہ نہیں ملے گی. موت ایک واحد چیز ہے جس کے بارے میں کوئی اختلاف نہیں ہے. وہ پچھلے دنوں بات ہو رہی تھی, ایک بہت پہلے لطیفہ سنا تھا کہ بھی ایک صاحب جو ہے نا وہ دین کا امتحان دینے کے لیے گئے, لیکن پڑا وڑا انہوں نے کچھ نہیں تھا, تو سامنے ایک بورڈ بیٹھا تھا, انہوں نے اورل کوشچنز کرنے تھے ان سے اور انہوں نے جواب دینے تھے, یعنی اس قسم کا ایگزام تھا اورل. تو پڑا وڑا کچھ نہیں تھا, تو ایک شیخ کے پاس گئے, کہنے لگے کہ جی میں امتحان میں جا رہا ہوں, آتا واتا مجھے کچھ ہے نہیں, تو آپ بتائیں کہ جی کیسے پاس ہوں میں اس امتحان میں. ان شیخ نے ان کو کہا کہ جو سوال کریں نا تم اس میں کہہ دینا فی اختلاف, کہ اس کے اندر اختلاف ہے. تو اب انہوں نے سوال کیا, ہاں بھائی کہ نماز کے اندر ہاتھ یہاں باندھنا ہے کہ ہاتھ یہاں باندھنا ہے, اس کی دلیل بتائیں. کہنا فی اختلاف, اس میں اختلاف ہے جی, کیوں کہتے ہیں کوئی کہ فقہ کہتے ہیں ادھر باندھنا ہے, کوئی فقہ کہتے ہیں ادھر باندھنا ہے, جی وہ سورہ فاتحہ پڑھنی ہے نہیں پڑھنی ہے, فی اختلاف, اس کے اندر بھی اختلاف ہے. تو بہت سارے سوال کر کے نا وہ پریشان ہو گئے کہ بھائی اس قسم کا انسان ہے, جواب تو صحیح دے رہا ہے, ہر چیز میں اختلاف ہے. پھر آخر میں کہا, ہاں بھائی یہ بتاؤ اللہ ایک ہے کہ ایک سے زیادہ؟ کہتا ہے فی اختلاف, کافر کہتے ہیں ایک سے زیادہ ہیں, مسلمان کہتے ہیں ایک ہے. تو وہ پاس ہو گیا امتحان کے اندر. تو ہر چیز میں اختلاف ہے, ایک اختلاف نہیں ہے تو موت میں اختلاف نہیں ہے, اس نے آنا ہے, اور کب آنا ہے اس میں بھی اختلاف نہیں ہے, کسی وقت بھی آ سکتی ہے, بتا کے نہیں آتی. تو یہ دنیا تو ختم ہی ہو جائے گی, زندگی ہماری ختم ہو جائے گی, اور دوسری لے کر کے ہم نے آنا نہیں ہے. تو اسی زندگی کے اندر ہم اپنی انانیت سے توبہ کر لیں اور اپنی اصلاح کی فکر کر لیں. اگر کر لیں گے تو तो बहुत ज्यादा फायदा उठा लेंगे, और अगर नहीं करेंगे ना तो होगा वही जो कि होता है कि फसाद वाली जिंदगी गुजारेंगे, हर वक्त फसाद, चाहे वो बड़े लेवल का फसाद हो कि जैसे दुनिया के अंदर गुमराही फैलाने वाला फसाद, चाहे वो छोटे लेवल का फसाद हो, अपने घर का फसाद, बस जी नहीं माननी है, बस जी अपनी मर्जी चलानी है, तो क्या होता है, लड़ाई झगड़े फसाद दंगा, हर वक्त की लड़ाई, हर दो रिश्तेदारों के दरमियान लड़ाई, बाप बेटे में लड़ाई, बहन बहन में लड़ाई, भाई भाई में लड़ाई, बीवी शौहर में लड़ाई, जिंदगी तो गुजर ही जाती है ना लड़ाइयों के साथ। ऐसा तो नहीं है कि आप लड़ाई करेंगे तो उस वक्त जो है वो क्लॉक टिक करना रोक देगी। हाँ जी, अभी इनकी जिंदगी जो है ना वो पास नहीं होगी, पहले इनको लड़ने दो, जब ये अपने इख्तलाफात खत्म कर लेंगे फिर मैं दोबारा से चलना शुरू होंगी। अगर 50 साल की जिंदगी है तो उसमें से अगर आपने 25 साल लड़ने में जाया कर दिए तो वो 25 साल तो वापस नहीं आने वाले ना। तो ये लड़ाई होती क्यों है, ये अनानियत की वजह से होती है। दूसरा बंदा बात नहीं मान रहा तो आप तो मानने वाले बन सकते हैं ना, आपको अगर बात समझ में आ गई है आप चुप हो जाएं, आप विड्रॉ कर लें, नहीं मैंने नहीं चुप होना, मैं चढ़ूंगा, वो चढ़ता है तो मैं भी चढ़ूंगा, मैं ईंट का जवाब पत्थर से दूंगा, वो एक लगाएगा मैं दो लगाऊंगा, मैं कैसे पीछे हट जाऊं, ये सारा मसला मैं का ही होता है। मैं तो इसका हल जो है ना वो चंद चीजें समझ लेना पढ़ लेना ये सब कर लेना नहीं होता, इसका हल जो है वो इस मैं का इलाज करना होता है। मैं का इलाज कर ले बंदा तो जिसने मैं का इलाज कर लिया उसकी जिंदगी फायदेमंद बन गई, और जिसने अपनी मैं का इलाज नहीं किया ना वो बेशक हजार किताबें पढ़ के आ जाए, वो हजार बातें बोलना सीख ले, हत्ता के वो हजार घंटों के मुराकबे भी कर ले, हजार तस्बीहात पढ़ ले, हजार तहज्जुदें पढ़ ले, मैं नहीं मिटी तो ये खतरे में, ये अपनी जिंदगी बर्बाद कर रहा है या कर सकता है, किसी वक्त भी शैतान इसके ऊपर गालिब आ जाएगा और इसके जरिए से इंसानों को नुकसान पहुंचवाना शुरू कर देगा। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें बात की समझ और अमल की तौफीक अता फरमाए। व आखिर दुआना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन। दुआ से पहले या जिस तौबा कलमात पढ़ा देगा, तौबा कलमात को इस नीयत के साथ पढ़ लें कि जिंदगी भर जितनी गलतियां कोताहियां हो चुकी हैं उन सब के ऊपर मैं शर्मिंदा और तायब होता हूं, अल्लाह ताला से माफी मांगता हूं और एक नई जिंदगी गुजारने का इरादा करता हूं। इस नीयत के साथ इन कलमात को पीछे फिर दोहरा लें। बिस्मिल्लाहिर्रहमानुर्रहीम। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह आमनतु बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुलिही वल यौमिल आखिर वल क़द्र खैरिही व शर्रिही मिनल्लाहि तआला वल बअसि बादल मौत। آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين. لیکن بات کو پڑھنے سے ہم تو بتائے ہو چکے ہیں تو معاملات بھی جو مشائخ بتاتے ہیں سن لیجئے، کل چھ معاملات ہیں ہمارے سلسلے کے، تو جو پہلے سے کوئی معاملات کر رہے ہیں کسی شیخ سے سیکھ کر کے تو ان کو وہی کرنے چاہیے، لیکن جو نہیں کر رہے ہیں تو وہ یہ والے معمولات کر سکتے ہیں، جن میں سے پہلا معمول ہے صبح شام 100 دفعہ استغفار کی تسبیح کرنا، استغفر اللہ ربی من کل ذنب واتوب الیہ۔ دوسرا معمول ہے صبح شام 100 دفعہ درود شریف پڑھنا، اللہم صلی علی سیدنا محمد
وعلی آل سیدنا محمد وبارک وسلم. تیسرا معمول روزانہ قرآن پاک کی کچھ نہ کچھ تلاوت کرنا، ایک پارہ پڑھ لیں تو بہت اچھا ہے، ورنہ آدھا پارہ یا ربوئی پڑھ لیں، جتنا ہو لیکن قرآن پاک کی روزانہ کچھ نہ کچھ تلاوت کرنے کی کوشش کریں. چوتھا معمول وقوف قلبی کہلاتا ہے، جس کا مطلب یہ ہے کہ ہاتھ کام کاج میں مصروف ہوں لیکن دل اللہ کی یاد میں مصروف ہوں، مصروف ہو. مطلب اس کا یہ ہے کہ انسان علم اور ارادے سے اللہ تعالیٰ کی نافرمانی چھوڑ دیں. جس کا دھیان اللہ کی طرف لگا ہوتا ہے وہ اللہ تعالیٰ کی نافرمانی نہیں کر سکتا. ہاں خطاً ہو جاتی ہے تو اس کے اوپر پہ فوراً وہ توبہ کر لیتا ہے، معافی مانگ لیتا ہے. اسی کو چوتھا معمول کہتے ہیں اور نام ہے اس کا وقوف قلبی. پانچواں معمول مراقبہ کہلاتا ہے. مراقبے کا طریقہ یہ ہے کہ کام کاج سے فارغ کر کے اپنے آپ کو کہیں بیٹھ جائیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، نیت یہ کریں کہ اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے ظلمت اور سیاہی دور ہو رہی ہے، اور میرا دل کہہ رہا ہے اللہ اللہ اللہ. یہ نیت کر لی اور اس کے بعد اس آواز کو سننے کی کوشش کرتے رہیں، یعنی توجہ اپنے دل کی طرف مرکوز کر کے بیٹھیں اور اپنے ذہن سے جو بھی خیالات وغیرہ ہیں ان کو جھٹکتے رہیں. کوشش یہ کرنی ہے کہ یہ جو آواز دل سے نکل رہی ہے یہ مجھے سنائی بھی دے جائے. یہ گول ہوتا ہے مراقبے کا کہ مجھے آواز سنائی بھی دے جائے. تو اس کے لیے جو فوکس بناتے رہنا ہوتا ہے تو اسی کو مراقبہ کہتے ہیں. 15 منٹ بیٹھے ہوئے ہیں، 20 منٹ بیٹھے ہوئے ہیں، فوکس بنانے کی کوشش کر رہے ہیں، یہی مراقبہ کہلائے گا. بالکل کل پانچ معمولات ہو گئے. اور چھٹا معمول وہ رابطہ شیخ کہلاتا ہے کہ کسی کے ساتھ اصلاحی تعلق بنائیں اور ان سے اپنے دین اور دنیاوی معاملات کے اندر مشورہ کرتے رہیں، پوچھتے رہیں، اور جیسے وہ مشورہ دیں تو اس کے مطابق عمل کرنے کی کوشش کرتے رہیں. یہ کل 6 معمولات ہیں. ان معمولات کو کرنے سے اللہ تعالیٰ کی محبت پیدا ہوتی ہے، گناہوں کی نفرت پیدا ہوتی ہے، اور انسان کے لیے نیک بننا آسان ہو جاتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ان کو کرنا ہمارے لیے آسان فرمائے. تھوڑی دیر کے لیے اس مراقبے کی مشق کر لیتے ہیں اور ساتھ دعا کر لیتے ہیں. اس کے بعد مغرب کا وقت ہو جائے گا، محفل ختم اس وقت کر دیں گے. لا الہ الا اللہ محمد رسول اللہ، دعا کر لیجیے. سبحان ربی العلی الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تؤاخذنا ان نسينا او اخطانا. ربنا ولا تحمل علينا اصرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقه لنا به، واعف عنا واغفر لنا وارحمنا، انت مولانا فانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم اجعلنا حبك وحب من يحبك وحب عملي يبلغنا إلى حبك. اے کریم آقا، ہم تیرے عاجز مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما. اے اللہ، ہمارے عیبوں کی پردہ پوشی فرما، ہماری نگاہوں کو پاک فرما، ہمارے دلوں کو صاف فرما، چاہے نہ چاہے سر کے بہانوں سے پکڑ کر ہمیں نیک بنا. اے اللہ، نفس و شیطان کے مکر و فریب سے ہماری حفاظت فرما. اے اللہ، برے انجام سے ہماری حفاظت فرما. اے اللہ، حسد سے حفاظت فرما. اے اللہ، شرک سے حفاظت فرما. اے اللہ، شک سے حفاظت فرما. اے اللہ، سوء اخلاق سے حفاظت فرما. اے اللہ، علم حاصل ہونے کے بعد جہالت کے کاموں سے حفاظت فرما. اے اللہ، ایمان کے بعد گمراہی سے حفاظت فرما، کفر اور الحاد سے حفاظت فرما. اے اللہ، فتنہ دجال سے حفاظت فرما، فتنہ مال سے جمال سے حفاظت فرما. اے اللہ، ظاہری باطنی ہر قسم کے شرور سے حفاظت فرما. اے اللہ، اے اللہ تنگی سے حفاظت فرما. اے اللہ، علت سے حفاظت فرما، قلت سے حفاظت فرما. اے اللہ، گمراہی سے حفاظت فرما. اے اللہ، ہم سب کے ایمان کی حفاظت فرما. اے اللہ، ہمارے آنے والے نسلوں کے ایمان کی حفاظت فرما. اے اللہ، الحاد سے حفاظت فرما. اے اللہ، عافیت والا معاملہ فرما، عفو درگزر والا معاملہ فرما. اے اللہ، اعمال تو ہمارے پاس ہے نہیں، اے اللہ، بس تیرا دیا ہوا یہ ایمان ہے. اے اللہ، اس ایمان کی حفاظت کرنے کی توفیق نصیب فرما. اے اللہ، اس ایمان کو مرتے دم تک اے اللہ سینے سے لگانے کی توفیق نصیب فرما. اے اللہ، کلمے پر موت نصیب فرما. اے اللہ، پہلے اپنی رضا نصیب فرما، پھر موت نصیب فرما. اے اللہ، ہمارے اس میں بیٹھنے کو قبول فرما. اے اللہ، ہمیں اپنے مقربین میں شامل فرما. اے اللہ مشکل ترین حالات میں زندہ ہیں, اے اللہ بے عمل ہیں, بے ذکر ہیں, اے اللہ بے توفیق بھی ہیں, اے اللہ لیکن یہ سب ہمارے اپنے گناہوں کا نتیجہ ہے. اے اللہ اپنی خواہشات کو ہر چیز سے افضل بنانے کا نتیجہ ہے. اے اللہ عافیت کے ساتھ ہماری اصلاح فرما, اے اللہ عافیت کے ساتھ ہماری تربیت کا انتظام فرما, اے اللہ اپنے اختیار سے اپنی اصلاح کر لینے کی توفیق نصیب فرما. اے اللہ وقت گزرتا چلا جا رہا ہے, اے اللہ سجدے کا سرور کب نصیب ہوگا, اے اللہ ایمان کی حلاوت کب نصیب ہوگی, اے اللہ نماز میں حاضری اور حضوری کب نصیب ہوگی, اے اللہ ہمارے تو فرائض تک پورے نہیں ہو پاتے, اے اللہ ہمارے ساتھ آسانی والا معاملہ فرما, اے اللہ ہمارے ہمیں بہترین توفیق نصیب فرما, اے اللہ ہمیں دین کی سمجھ نصیب فرما, اے اللہ جیسا آپ ہمیں بنانا چاہتے ہیں ویسا بننے کی توفیق نصیب فرما, اے اللہ اپنے حبیب علیہ الصلوۃ والسلام کی شدید محبت نصیب فرما, اے اللہ آپ کے اوپر کامل ایمان نصیب فرما, اے اللہ آپ کے نام کو دنیا میں سر بلند کرنے والا بنا, اے اللہ ایمان کی حفاظت فرما, اے اللہ ایمان والوں کی حفاظت فرما, اے اللہ جہاں اللہ اللہ ہوتی ہے ان خانقاہوں کی حفاظت فرما, اے اللہ مدارس عربیہ کی حفاظت فرما, اے اللہ دین کی جو محنتیں ہو رہی ہیں ان محنتوں کی حفاظت فرما, اے اللہ ہر قسم کے شرور سے فساد سے ہماری حفاظت فرما, اے اللہ ہمارے لیے خیر کے فیصلے فرما, اے اللہ ہماری تمام دعاؤں کو اپنی رحمت سے قبول فرما, اے اللہ جو بھی جس شکل کے اندر بھی کسی بھی پریشانی کا شکار ہے, اے اللہ سب کی پریشانیوں کو دور فرما, اے اللہ سب کی فکروں کو آسان فرما, اے اللہ ایک آخرت کی فکر کے لیے ہمیں ہمارے اہل و عیال کو قبول فرما, اے اللہ دنیا کی عزتوں کا تو آپ نے دین کا کام کرنے والوں کے ساتھ وعدہ فرمایا ہے, اے اللہ ہمیں اپنے دین کے کام کے لیے قبول فرما, اے اللہ ہماری اولادوں کو دین کے کام کے لیے قبول فرما, اے اللہ دنیا کی بھی عزتیں عطا فرما, اے اللہ آخرت کی بھی عزتیں عطا فرما, اے اللہ ہماری دعاؤں کو اپنی رحمت سے قبول فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين. نماز کے لیے گھر میں اوپر والے گھر میں چلے جاتے ہیں آدھے ساتھی. ہاں آپ کیا اوپر بھی خالی ہے؟ یہ بھاجن کے پاس